समस्त श्रोता महानुभावहरूमा सन्ध्याकालीन नमस्कार। सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात 5:30 बजे भोइस अफ साङ्गिलाका प्यारा श्रोता माझ रेडियो अडिलेड 101.5 मेगाहर्जको तरंग अन्तर्गत नेपलिस कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गिलामा विविध रोचक मनोरञ्जनात्मक एवं मिठा मिठा गीत संगीत तमाइला प्रस्तुतिका कोशेरीहरू लिएर कार्यक्रम 190 औं श्रृंखलामा यहाँहरूको रेगुलर होस् यानि कि नियमित प्रस्तुता हामी द्वय साथी नवीनजी र म खगेन्द्र यहाँहरू माझ बसी बिहालो गर्न यो सन्ध्याकालीन समयमा उपस्थित भइसकेका छौं तपाईँको रेडियो सेटमा। अबको ठिक 2 घण्टा अर्थात 7:30 बजेसम्म तपाईँको साथ रहनेछौ भने तपाईँ पनि हामीलाई पक्कै साथ दिनुहुनेछ भन्ने पूर्ण आशा लिएका छौं। श्रोता महानुभाव यहाँहरू माझ ल्याउने एकमात्र यो अनेकौं कोशेलीहरू लिएर साउथ अस्ट्रेलियाको एडिलेड बाट हरेक आइतबार साँझ यसै बेला प्रसारण हुने साप्ताहिक कार्यक्रम रेडियो कार्यक्रम भोइस अफ साङ्गिलामा विविध रमाइलो कोशेली लिएर आज पनि यहाँहरूमा रेडियो सेटमा उपस्थित भइसकेका छौं। श्रोताबिन यो कार्यक्रम हामीलाई साउथ अस्ट्रेलिया मात्रै नभएर एडिलेड नभएर अस्ट्रेलिया बाहेक बाहिर अन्य राष्ट्रहरूमा पनि हामीलाई डिजिटल अनलाइनमा पनि सुन्न सक्नुहुन्छ र यहाँहरूले हामीलाई www.radio.edu.au लगन गरी पनि संसारभर हामीले आवाज प्रत्यक्ष सुन्न सक्नुहुनेछ। श्रोताबिन आजको यो कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत आजको पञ्चाङ्गबाट कार्यक्रम शुरूआत गर्ने अनुमति चाहन्छु। त्योभन्दा पहिले हामीले राष्ट्रिय गान हामीले यहाँहरूमा सुनायौं, पक्कै पनि यहाँहरूले मन पराइदिनु भयो होला। र श्रोताबिन आजको तिथिमिति यानि कि पञ्चाङ्गबाट कार्यक्रम दोस्रो सेगमेन्ट शुरू गर्न चाहँदैछु। आज मिति विक्रमसम्म 2070 साल श्रावण 6 गते शुक्ल पक्षको चतुर्दशी तिथि आइतबार, नेपाल सम्वत 1133, अंग्रेजी पात्रो अनुसार इस्वी सन 2013 जुलाई महिनाको 20 तारीक र अहिले माफ गर्नुहोला श्रोताहरू जुलाई महिनाको 21 तारीक र अहिले यहाँ एडिलेडमा बेलुकीको 5:30 बजिसकेछ भने नेपालमा अपरान्हको 2:15 बजेको छ।
यो त भयो आजको तिथिमितिको कुरा र यहाँहरूलाई भन्न चाहन्छु आज बाहिर जाडो छ, सकेसम्म जाडोमा चाहिँ ख्याल गर्नुहोला। र नेपाली कल्चर सोसाइटीको यो प्रस्तुति भोइस अफ साङ्ग्रिला लिएर हामी आइसकेका छौँ। साथमा छौ म नवीन
र म खगेन्द्र।
र यदि तपाईँसँग पनि कुनै रचना, कविता, चुटकिला, कथा वा समाचार छन् भने तपाईँले प्रेषित गर्न सक्नुहुन्छ। त्यसको लागि www.facebook.com/voiceofsangrila पोस्ट गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ, कुनै तपाईँसँग त्यस्ता विषयवस्तु छन् उठाउन चाहनुहुन्छ भने 8313500 कल गर्न सक्नुहुन्छ र हामीलाई प्रत्यक्ष रूपमा इन्टरनेटको माध्यमबाट सुन्नको लागि radio.edlite.edu.au मा पनि सुन्न सक्नुहुन्छ। र विशेष गरी हामी यो कार्यक्रममा एडलाइटमा भएका नेपालीहरूको आवाजलाई उठाउनेछौ। त्यति मात्र होइन, देश र विदेशमा रहनुभएका हरेक व्यक्तिलाई नेपालीपन र नेपाली मनको बारेमा भ्युजाउनेछौ र नेपाली संगीत, नेपाली रोचक प्रस्तुतिहरू, त्यति मात्र होइन समाचारको संगालोको साथ हामी हरेक आइतबार 5:30-7:30 आउने गर्दछौ।
यसै गरी श्रोताहरू, नवीनजीले यो जानकारी गराउनुभयो, कहाँ हामीले सम्पर्क गर्नुछ, के कुन माध्यमबाट हामी तपाईँका नजिक हुन सक्छौ, यो नवीनजीले तपाईँहरूलाई जानकारी गराइहाल्नु भयो। तर श्रोताबिन आजको यो बसाईमा हामी के कार्यक्रमबाट चाहिँ समेट्ने कोसिस गर्नेछौ त सुनिहालौ त। पहिलो सेगमेन्ट यहाँहरूले सुनिहाल्नुभयो पञ्चाङ्ग राष्ट्रिय गीत सुनिहाल्नुभयो र केही दिन मात्र अगाडि हामीले हिन्दूहरूको एकादशी यानि कि हरि छैन एकादशीको चर्चा पनि हामी गर्नेछौँ र यसमा हामी एउटा भजन पनि यहाँहरूमा राख्नेछौँ र साउने संक्रान्ति आज मात्र ठिक श्रावण 6 गते भएको छ र साउने संक्रान्ति केही दिन ढिलो भए पनि हामी साउने संक्रान्तिको बारेमा र साउने गीतहरूबाट पनि हामी आजको कार्यक्रम समावेश गर्ने कोसिस गरेका छौं। र अमेरिकामा बसेका भुटानी शरणार्थीहरूले पनि टीभी कार्यक्रम जुन पेन्सिल्भेनिया अमेरिकाको एउटा राज्य प्रान्तीयमा पेन्सिल्भेनियामा एउटा टेलिभिजन कार्यक्रम शुरू गरेका छन्, त्यसको पनि हामी थोरै चर्चा गर्नेछौ। र गायक बुद्ध थापाको भर्खरै मात्र मलेसियामा निधन भएको छ, त्यो पनि हामी समावेश गर्नेछौ र समाचारमा र अरू विविध कार्यक्रमहरू पनि हामी समेट्ने कोसिस गर्नेछौ।
त्यति मात्र होइन, आज चाहिँ यहाँलाई जानकारी दिन चाहन्छु, नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक समाजवाद विचारक साहित्यकार बीपी कोइरालाको 32 पुण्यतिथिको रहेको छ। आज हामी त्यसबारेमा पनि चर्चा परिचर्चा गर्नेछौ र हरिबोधनी एकादशीबाट हामी लाग्न चाहन्छौ। हरिबोधनी एकादशी भन्ने बित्तिकै तपाईँले बुझिसक्नुभयो होला, यो दिन तुलसी रोप्ने गरिन्छ। नेपाली हिन्दू परम्परा अनुसार चाहिँ यसको ठूलो भूमिका रहेको छ र यसको बारेमा अझै विस्तृत पार्दै हुनुहुन्छ खगेन्द्रजीले।
श्रोता महानुभाव, यो अहिले बजिरहेको जुन मंगल धुन जुन हाम्रो हिन्दू परम्परा अनुसार हरि छैन एकादशी व्रतको यो विशेष मैले विष्णु सम्बन्धी मैले यो भजन श्रोता मैले बजाएँ, व्याकरणमा यो बजिरहेको छ। श्रोता महानुभाव, नेपाली समाजमा आषाढ शुक्ल पक्षको हरि छैन एकादशी र कार्तिक शुक्ल पक्ष पर्ने हरिबोधिनी एकादशीलाई ठूलो एकादशी भन्ने चलन छ। हुन त वर्षमा 24 एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा 26 एकादशी पनि हुन्छन्, तर यी 2 एकादशीलाई विशेष महत्वका साथ यसको शास्त्रीय विविध विधानका साथमा व्रत सम्पादन गर्ने परम्परा रहिआएको छ। त्यसरी यी 2 एकादशीको महत्व गाँसिएको सन्दर्भ भगवान विष्णुको दैनन्दिनीको हो। यस चराचर जगतको संरक्षण र पालन गर्ने देवताका रूपमा भगवान विष्णुलाई लिने परम्परा सनातन हिन्दू धर्मभित्र पाइन्छ। आषाढमा आउने ठूली एकादशीका दिन भगवान विष्णुले क्षीर सागरमा गई शयन गर्ने र कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीका दिन उहाँले निद्रा त्यागेर जागा हुनुहुने प्रसंग धार्मिक ग्रन्थहरूका उल्लेख भएकाले यी एकादशीको बढ़ी महत्व रहन आएको हो। हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा मठ बनाएर सम्मानका साथ साथमा संरक्षण र सम्वर्धन गरिने वनस्पति हो तुलसी। यी दुईवटा एकादशीमा तुलसी पनि गाँसिएको पाइन्छ। तुलसीको बिरूवामा एक प्रकारको तेल हुन्छ, जुन तेल वातावरणमा रहेको वायुमण्डलमा सजिलै सम्मिश्रण हुन्छ, जसबाट घरको वातावरणलाई प्रदूषण हुनबाट जोगाउँछ। जहाँ र जुन घरमा तुलसीको बास हुन्छ, पूजा हुन्छ, त्यहाँ ऋषि सिद्धिको बास हुन्छ भन्ने मान्यता पनि चलिआएको छ। यसरी धार्मिक र वैज्ञानिक आधारमा तुलसीको छुट्टै वैशिष्ट्य छ। आषाढको ठूली एकादशीमा प्रत्येक हिन्दू धर्मावलम्बीहरूले आफ्नो घरमा रहेको मठमा तुलसीको बिरूवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विवाह सम्पन्न गरिदिने चलन छ। स्कन्द पुराणमा वर्णित कथाका अनुसार जालन्धर नामका महान पराक्रमी दैत्यकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थियो। सृष्टिको कल्याण गर्ने उद्देश्यले भगवान विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो। त्यसपछि मात्र जालन्धरको वध गर्न सम्भव भएको थियो। भगवान विष्णुले रूप बदलेर आफ्नो पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले भगवान विष्णुलाई श्राप दिइन्। त्यसपछि भगवान विष्णु पत्थरमा परिणत भए शालिग्रामका रूपमा अवतीर्ण भए। यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन भगवान विष्णुले शालिग्रामका रूपमा रहेर तुलसीसँग विवाह गर्नु परेको थियो। जुन दम्पतिको छोरी छैन उनीहरूले जीवनमा एकपल्ट आषाढको एकादशीमा आफ्नो घर आँगनको तुलसीको मठमा तुलसी रोपी चार महिनासम्म नित्य पूजा अर्चना गरी कार्तिक महिनाको ठूली एकादशीमा विविध विवाह गरिदिएमा कन्यादानको पुण्य प्राप्त हुन्छ र पुत्री लाभ हुन्छ भन्ने धर्मीय एवं शास्त्रीय मान्यता रही आएको छ। आदरणीय श्रोता महानुभावहरू, अहिले सुन्नुभयो विष्णु भगवान सम्बन्धी मैले जुन एकादशीको एकादशीको हरिश्रवणी एकादशीको ठूलो एकादशीको बारेमा मैले चर्चा गरेँ र श्रोताहरूलाई मैले यो भजन सुनाए र श्रोताहरू पनि सुनाए र यति बेला हामी बोलिरहेका छौं रेडियो रिले 101.5 मेगाहर्ज अन्तर्गत भोइस अफ साङ्गिला साप्ताहिक कार्यक्रम भोइस अफ साङ्गिला र यति बेला हामी साथमा छौं साथी नवीनजी र म खगेन्द्र. तर श्रोता महानुभाव हामीले अलिकति एउटा जानकारी छुट्यायौं कि आज सधैँ सधैँ हामी तीन कुनामा हुन्थ्यौँ भने आज दुई कुनामा मात्रै छौं. तर साथी नवीन माफ गर्नु होला, साथी सञ्जयजी आज अशक्तका कारणले उहाँले म आउन सक्दिनँ भनेर हामीलाई फोन मार्फत जानकारी गराउनु भएको थियो. उहाँ अलिक बिरामी पर्नु भएको छ. हामी के पनि भन्न चाहन्छौ भने उहाँको स्वास्थ्य शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछौ. होइन नवीनजी,
अवश्य पनि उहाँ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अर्को कार्यक्रममा सँगै भेट्ने प्रण पनि गर्दछौ. र अब यहीँनिर चाहिँ मैले आज नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक समाजवादका विचारक साहित्यकार बीपी कोइरालाको 32 पुण्यतिथिको रहेको छ र आज यसै सम्बन्धी एउटा प्रसंग जोड्न चाहे. वास्तवमा विश्वेश्वर प्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुन्. उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरेका थिए. 1959 1960 नेपालको प्रधानमन्त्री र नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनैतिक नेतृत्व प्रदान गरे. नेपाली भाषा साहित्यमा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए. कोइरालाको बाउको नाम चाहिँ कृष्ण प्रसाद कोइराला हो भने उनी राणा सरकारले देश निकाला गरेको हुनाले बनारसमा बस्दथे. त्यहाँ नै विश्वेश्वर प्रसादको जन्म भएको थियो. विश्वेश्वर प्रसाद राजनैतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो. आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृका प्रसाद कोइराला इस्वी सम्मत 1903 तीन महिनासम्म बेलायती सरकारको समेत कैद गरिएको थियो. 1932 मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे। त्यसपछि बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिक तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरे। अध्ययन पूरा गरेपछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानूनी पेशामा काम गरे। विद्यार्थी हुँदा पनि उनी राजनीतिक नजिक रहेका थिए। साथै इस्वीसम्म 1942 देखि 1944 दोस्रो विश्व युद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो। त्यहाँबाट छुटेपछि उनले इस्वीसम्म 1947 नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो। 1947 विराटनगर मजदूर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले तत्कालीन श्रीपाद सरकारले एक वर्ष कैद गर्यो र इस्वीसम्म 1951 उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष शुरू गरेका थिए। अक्टोबर 1951 राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो। त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने। इस्वी सम्मत 1959 भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस विजय भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकारको गठन गरे। उनको सरकारको 18 महिना मात्र सरकार रहेको थियो। 2017 पुष 1 गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालीन संविधान सरकार तथा कोइराला सरकार भंग गरे। त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै 8 वर्षसम्म कैदमा राखिएको थियो। इस्वीसम्मत 1968 उनलाई बनारस निर्वासनमा जान दियो। इस्वीसम्मत 1976 उनी नेपाल फर्के, तर तत्कालीन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा कैद गर्यो। अन्तर्राष्ट्रिय दबावका कारण 1978 उनी विरूद्ध लगाइएको सबै अभियोगहरू सरकारले फिर्ता लियो। 1969 बेला उनले आफ्नै निवासमा नजरबन्द गरेर राखिएको थियो र साथै उनको मृत्यु 21 जुन 1982 काठमाडौँमा भएको थियो। र आज पनि धेरै राजनीतिक विश्लेषकहरूले विश्वेश्वर प्रसाद कोइरालालाई महामानवको संज्ञा दिन्छन् र आज पनि नेपालको इतिहासमा विश्वेश्वर प्रसाद कोइरालालाई ठूलो चर्चाको रूपमा हेरिने गर्छ र उनीलाई एउटा परिवर्तनकारी युगान्तकारी परिवर्तनकारीको रूपमा पनि चिनिने गरिन्छ।
हो, एकदमै जुन विशेष प्रसाद कोइरालाले आज जुन विगतमा गरेका क्रियाकलाप, जुन उहाँले देशका लागि योगदान गर्नुभएको, जुन आज पनि उत्तिकै महत्व उत्तिकै सान्दर्भिक रहिआएको पनि हामी देखिरहेका छौं, सुनिरहेका छौं।
सुन्नु स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा. नेप्लिज कल्चर सोसाइटीको यो प्रस्तुति भोइस अफ साङ्ग्रिला विशेष गरी हरेक आइतबार 5:00 7:00 आउने गर्छ. यस कार्यक्रममा हामी नेपालीपनका विभिन्न संगीतहरू र विभिन्न रचनाहरू, त्यति मात्र होइन नेपाली समुदायमा घटेका विभिन्न घटनाहरू, रोचक प्रस्तुतिहरूका साथ आउने गर्छौं. र अहिले भर्खर सुन्नुभयो साउने झरीले ज्याने भिजायो मुटु चिसायो. अवश्य पनि बाहिर अलिअलि रिमझिम वर्षा परिरहेको छ. म पनि केही बेर अगाडि त्यही रिमझिमे वर्षामा भित्र पसेको थिएँ त्यही वर्षासँगै. तर साउनको वर्षा नभए पनि एउटा साउनको झलझलको ल्याएको थियो. अहिले नेपालमा हेर्यो भने साउन लागेको छ. सबैका हातमा हरिया चुरा छन् भने हरिया कपड़ाहरू छन् र साउनको छुट्टै मजा छ नेपालमा चाहिँ. र त्यसैसँग रहेर अझै हामीले कुराकानी गर्दैछौ. वास्तवमा साउने संक्रान्ति पनि गइसकेको छ. कतिको मनाउनु भयो? पहाड़मा भएको भए, नेपालमा भएको भए तपाईँले साउने संक्रान्ति खुब मनाउनुहुन्थ्यो होला, लुतो फाल्नुहुन्थ्यो होला, विभिन्न परिकार गराएर खानुहुन्थ्यो होला. याद छ तपाईँलाई लुतो फाल्नेमा ठूलो घर गराएर, सल्ली पिरलको घर गराएर त्यसलाई जलाएको, अनि त्यति मात्र होइन आजदेखि चाहिँ अमिला खान पनि पाइन्छ रे भनेर चाहिँ खुसी भएको त्यो बच्चा बेलाको त्यो दिनहरू, र त्यति मात्र होइन साँझ सबै जम्मा भएर साउने संक्रान्तिको दिन सबै जम्मा भएर गाउँमा अनि लुतो फाल्ने दिन भनेर रमाइलो गरेको दिनहरू, र फल अर्को गाउँलाई चाहिँ फल्नो गाउँ मेरो लुतो लैदे भनेर चिच्चाएका दिनहरू विदेशमा बसेर पनि आज सम्झिँदै हुनुहुन्छ होला. अवश्य पनि तपाईँलाई आजको रिमझिमे वर्षा, हेडलाइनमा परेको रिमझिमे वर्षाले चाहिँ साउन्डको त्यो साउन्डलाई चाहिँ फेरि रिवाइन्ड गरे जस्तो लाग्छ मलाई. किनभने साउन्डको नभए पनि नेपालमा साउन्ड चलेको कारणले गर्दा त्यो रिमझिमे वर्षाले चाहिँ त्यो साउन्डकै रिमझिमे वर्षा हो कि जस्तो लाग्छ. होइन
हजुर हजुर, किनभने अहिले पनि नेपालमा झरी साउने झरी परिरहेको छ र यहाँ अस्ट्रेलियामा पनि साउने झरिन्छ. तर हामीलाई यसो बाहिर हेर्दाखेरि पानी परेको झम्बे हुँदा उही साउने महिनाको उही सम्झना आउँछ. र यसैसँग सम्बन्धी मैले एउटा साउने संक्रान्ति एउटा टिप्पणी ल्याएको छु श्रोता महानुभाव. पक्कै पनि यहाँहरूले साउने संक्रान्ति लुतो फाल्नुभयो. अघि नवैनजीले भने जस्तै लुतो फाल्नुभयो, हरेक कुनै के निकै लामो गन्थन गर्नुभएको थियो. र यसैसँग सम्बन्धित म एउटा छोटो यहाँहरूमा राख्न जाँदैछु. विक्रम सम्बतको क्यालेण्डर अनुसार श्रावण महिनाको 1 गतेलाई श्रावण संक्रान्ति वा साउने संक्रान्ति भन्ने गरिन्छ. नेपालभर कर्कट संक्रान्ति अर्थात साउने संक्रान्ति पर्व स्नान दान तपस्या होम श्राद्ध आदि विशेष कार्यको प्रारम्भ गरी मनाइन्छ. वैज्ञानिक मतमा आउने साउने संक्रान्तिको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ. यो दिन सूर्य दक्षिणायनतिर संक्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने संक्रान्तिलाई संक्रान्तिको दिनलाई कर्कट संक्रान्ति अथवा कर्कट क्रान्ति पनि भन्ने गरिन्छ. यही कारण यो दिनमा वर्षौं सबैभन्दा लामो दिन र छोटो रात पनि हुने विश्वास गरिन्छ. मान्यतातया सूर्यले सबै राशिलाई प्रभावित गरे तापनि सूर्यको कर्कट र मकर राशिको प्रवेश बिन्दुलाई धार्मिक दृष्टिले महत्वका साथमा हेर्ने गरिन्छ. यसै दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्ध प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास समेत गरिन्छ. र परम्परागत रूपमा यस हिसाबले यो साउने संक्रान्तिको दिनबाट वर्षायामको अन्त्य भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ. साउन महिनाको सम्पूर्ण नेपालीहरू र खास गरी सनातन हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने गर्दछ. नेपालभर स्नान दान होम श्राद्ध जस्ता विशेष कार्यको यसै दिनदेखि शुरूआत हुन्छ. सनातन हिन्दू धर्म अनुसार सूर्य दक्षिणायन हुँदा देवताको रात्रिकाल र पितृहरूको दिवकाल अर्थात दिउँसोको भएकाले साउन महिनादेखि पितृ कार्यको थालनी गर्ने प्रचलन छ. साउने संक्रान्ति मध्यम वर्षायाममा पर्दछ र यस मौसममा वर्षा र हिलोका कारण विभिन्न चर्म रोग लाग्ने सम्भावना पनि हुन्छ. त्यसैले यति बेला लाग्न सक्ने रोगबाट जोगिने उद्देश्यले मानिसहरू लुतो फाल्ने पर्व यसै दिन मनाउने गर्दछन्। यस दिन नाशपाती कागती निबुवा अम्बा अनार फलफूल आदि चढ़ाई काण्डकारक राक्षसको पूजा गरेमा दाद लुतो खटिरा जस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ. साथै कुकुर डाइनो काग भलायो कुरिलो सिस्नो पानी सरो देवी सरो पुरेनी र गलेनी जस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आफ्ना घरमा आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ। लुतो फाल्दा घरभित्र दूषित किटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने शंख फुक्ने घण्टा बजाउने ढिक्की कुट्ने र केही बेर घरको ढोका समेत बन्द गर्ने गरिन्छ। साउने संक्रान्तिका दिन किसानहरू रोपाई लगायत कृषि सम्बन्ध बोझिलो र भारी काम सकेर मिठो मसिनो र भोज पनि खाने गर्दछन्। भोलिपल्ट खेतबारीमा पसे राखे लाग्छ भन्ने जनविश्वास अनुरूप खेतबारीको काम पनि गरिँदैन। साउन महिनालाई हरियो महिना पनि भनिन्छ। खास गरी भारतीय परम्परा र भारतसँग जोड़िएको नेपालको तराई क्षेत्रमा विवाहित महिलाहरूले यसै दिनदेखि साउन महिनाभरि सौभाग्यको प्रतीक हरियो चुरा हरियो पोते र नयाँ वस्त्र पहिरने र यस महिनामा पर्ने प्रत्येक सोमबार व्रत बसी भगवान शिवको पूजा आराधना गर्दछन्। साउने संक्रान्त महिनालाई भगवान शिवको प्रिय महिनाका रूपमा पनि लिइन्छ। पुत्र नभएकालाई पुत्र प्राप्ति हुने निर्धनलाई धन प्राप्ति हुने र अविद्यालाई विद्या प्राप्त हुने विश्वास अनुरूप शिव भक्तहरूले यस महिनामा पर्ने सोमबारका दिन व्रत गरी शिवको पूजा आराधना गर्ने मान्यता छ। श्रावण महिनाभरि हातमा मेहन्दी लगाउने चलन पनि छ। त्यस्तै भगवान शिवको पीठ देवालय शिवालय आदिमा साउन महिनाको प्रत्येक सोमबारका दिन पवित्र जलाशय नदी वा पोखरीबाट जल ल्याई अभिषेक गर्ने परम्परा पनि रहिआएको छ। यो साउने संक्रान्तिलाई पर्वलाई आजकल स्वदेशमा मात्र नभएर विदेशमा पनि विदेश मानौ हङकङ यूके यूएस अस्ट्रेलिया मलेसिया दुबई साउदी कतार र आदि अन्य ठाउँमा पनि आफ्नो सुविधा र परिस्थिति अनुसार नेपालीहरू एक भई पार्टी वा वनभोजको आयोजना गरी हर्षोल्लासका साथ आफ्नो संस्कृति र मातृभूमि नेपालको सम्झना गर्दै मनाउने चलन छ।
लेखिन्छ जारायनी तिम्रै रूप देखिन्छ अवश्य पनि एउटा परदेशीले यहाँ बसेर त्यही नाम लेखिरहेको छ होला त्यही रूप देखिरहेको छ होला आफ्नै जीवन संगिनी नेपालमा भएकी हुन सक्छ अवश्य पनि तपाईँको जीवन संगिनी पनि नेपालमा भएको हुन सक्नुहुन्छ तपाईँले त्यही रूप देख्नु भएको हुन सक्छ र कतिखेर म नेपालमा जाउँ भन्ने तपाईँलाई भान भएको हुन सक्छ त्यति मात्र होइन यदि तपाईँ प्रेममा पर्नु भएको छ भने तपाईँलाई पनि त्यस्तै त्यस्तै भएको हुन सक्छ यो एउटा बिछोडको गीत रहेको थियो तिम्रो नाम लेखिन्छ जहाँ रहे नि तिम्रो रूप देखिन्छ अवश्य पनि पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा र यहाँले भोइस अफ साङ्ग्रिला हरेक आइतबार राति नभनु साँझ भनौँ पाँच तिसदेखि रातिसम्म सुन्न सक्नुहुन्छ र विशेष गरी हामी यो कार्यक्रममा नेपालमा भएका विभिन्न घटनाहरू त्यति मात्र होइन विभिन्न मनोरञ्जनात्मक कुराहरू र नेपालमा हुने विभिन्न कार्यक्रमहरू त्यति मात्र होइन नेपालले मनाउने चाड पर्वहरूका बारेमा पनि विशेष कुराकानी गरेका हुन्छौँ त्यति मात्र होइन यदि तपाईँसँग कुनै रचना कथा चुटकिला र समाचारहरू छन् भने पनि तपाईँले प्रेषित गर्न सक्नुहुन्छ त्यसको लागि तपाईँले www.facebook.com/voiceofsangrila पोस्ट गर्न सक्नुहुन्छ त्यति मात्र होइन 8313500 फोन गर्न सक्नुहुन्छ त्यति मात्र होइन हामीलाई सुन्नको लागि चाहिँ मैले बताउँदैछु radio.adelaide.edu.au सुन्न सक्नुहुन्छ र तपाईँ एडिलाइडमा मात्र होइन अस्ट्रेलियामा मात्र होइन
अस्ट्रेलिया बाहिर पनि
संसारको जुनसुकी कुनाबाट पनि सुन्न सक्नुहुन्छ radio.adelaide.edu.au र यदि तपाईँसँग कुनै लेख रचना वा चुटकिला छन् भने पनि प्रेषित गर्न सक्नुहुन्छ र यदि कुनै समसामयिक विषयवस्तुहरू छन् र हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने 8313500 पनि फोन सम्पर्क गर्न सक्नुहुन्छ र अझै पनि हामी चाहन्छौँ यदि तपाईँले सल्लाह सुझाव पठाउन चाहनुहुन्छ यो कार्यक्रमलाई अझै विशेष गरी कसरी उत्कृष्ट गराउन सकिन्छ अझै नेपालीका भावनाहरूलाई कसरी पोख्न सकिन्छ यस बारेमा पनि हामीलाई सल्लाह सुझाव दिनुहोस् किनभने हामीसँग पनि धेरै त्रुटिहरू हुन सक्छन् धेरै कमी कमजोरीहरू हुन सक्छन् त्यसलाई हामीले अझै तिखार्दै लिएर जानेछौँ जसले गर्दा अझै उत्कृष्ट कार्यक्रम बन्न सक्नेछ त्यसको लागि पनि तपाईँले हाम्रो फेसबुक पेजमा मात्र होइन फोन सम्पर्क गरेर पनि हामीले बताउन सक्नुहुन्छ र हामीले पर्सनल्ली भेटेर पनि तपाईँले बताउन सक्नुहुन्छ र हामी के चाहन्छौँ भने सकेसम्म हामीलाई राम्रो भन्दा पनि यहाँनिर नराम्रो भयो भनेर बताइदिनु भयो भने ती समस्याहरूले ती कमी कमजोरीहरू हामीले आगामी एपिसोडहरूमा दोहोऱ्याउने छैनौँ र अझै उत्कृष्ट गराउनेछौँ र नेपाली एकमात्र कार्यक्रम जुन शुरूआत गरिएको थियो यो नेपालीहरूको आवाज भोइस अफ साङ्ग्रिला भनेर शुरूआत गरिएको थियो विदेशमा रहेका नेपालीहरूको लागि र स्पेसल्ली एडिलेडमा बस्नुहुने साउथ अस्ट्रेलियामा बस्नुहुने नेपालीहरूले शुरूआत गरेको यो अभियानलाई अझै हामीले उच्च स्थानमा पुर्याउनु छ त्यसको लागि म खगेन्द्रजी र सञ्जयजीले मात्र होइन हामी हरेकले लाग्नुपर्छ नेप्लिज कल्चर सोसाइटी मात्र होइन हरेक नेपाली समुदाय नेपाली भाषीहरू लाग्नुपर्छ र नेपाली भाषीहरूले नेपाली भाषालाई अझै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुपर्छ र भन्दै अब चाहिँ हामी अर्को प्रस्तुतितर्फ लाग्न चाहन्छौँ र हामीलाई थाहा छ भोलि चाहिँ गुरु पूर्णिमा हो र खगिन्दजीले गुरू पूर्णिमा हो भनेर चाहिँ मलाई एकछिन अगाडि पनि बताउनु भएको थियो. मलाई चाहिँ गुरू पूर्णिमाको बारेमा धेरै कुरा जानकारी छ, मैले यसको बारेमा बताउन पाए हुन्थ्यो भनेर भन्नुभएको थियो. अवश्य पनि किन हुँदैन त खगिन्दजी, गुरू पूर्णिमाको बारेमा तपाईँले विशेष गरेर बताउनुपर्छ भनेर मैले भनेको थिएँ. र अवश्य पनि उहाँले गुरू पूर्णिमाको बारेमा मनैदेखि तनैदेखि धेरै कुराहरू तपाईँलाई बताउनुहुनेछ. अब लागौँ गुरू पूर्णिमा विशेषतर्फ.
गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरा गुरु साक्षात परम ब्रह्मा तस्मै श्री गुरुवे नमः. श्रोता महानुभाव, भोलि मात्र गुरु पूर्णिमा र हाम्रा गुरु जो गुरु हामीलाई शिक्षा दिनुभयो, शिक्षा दिने हामी गुरुलाई टिचर या गुरु भनिन्छ हाम्रो परम्परा पर्वते भाषामा र नेपाली भाषामा. गुरु नै सबै हुन्, गुरु ब्रह्मा विष्णु र महेश्वर हुन्, गुरुलाई हामी प्रणाम अवश्य पनि गर्छौं. सबै संस्कृतमा गुरूको स्थान उच्च पाइन्छ किनकि यो अक्टोबर 5 तारीकमा विश्व शिक्षक दिवस पनि मनाउने जुन प्रचलित छ. आफ्नो आफ्नो देशमा परम्परा र अनुसार सबैले गुरू जयन्ती मनाउने गर्दछन्. जुन हाम्रो संस्कार र संस्कृतिमा पनि गुरूको स्थान उत्तिकै पाइन्छ. गुरूलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा पुज्ने गर्दछौं, जो अहिले पनि उत्तिकै महत्व छ. गुरूले आफ्ना शिष्यहरूसँग आत्मा र परमात्माको बीचमा सेतु भएर काम गर्दछन्. त्यसमा जसरी सूर्यको प्रकाश परावर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउँछन्, राम्रा गुरूको ज्ञान लिएका शिष्यहरूले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन्. श्रोता महानुभाव, नेपाली पात्रो अनुसार आषाढ महिनाको पूर्णिमालाई गुरू पूर्णिमाको रूपमा मानिन्छ. श्रोता, गुरू व्यासको सम्झनामा गुरू पूर्णिमा मनाइने परम्परा शुरू भएको मानिँदै आएको विश्वास गरिन्छ. यसरी नै गुरू व्यासले चार वेद, अथर्व पुराण, महाभारत र श्रीमद भागवत गीता पनि लेखेका हुन्. उनी गुरूहरूका गुरू दत्तात्रेयका पनि गुरूका रूपमा पनि मानिन्छन्. र हामी गुरूको कुरा गर्छौं तर अझ यसको गुरू पूर्णिमाको महत्व पनि म यहाँहरू माझ राख्न जान्छु जति हामीसँग अवगत भएको छ. गुरू पूर्णिमाको दिन समस्त हिन्दू भक्तजनहरूले गुरू व्यासप्रति आदर र सम्मान प्रकट गर्ने आराधना गर्ने चलन छ. हिन्दू संस्कृतिमा कुनै पनि तन्त्र साधना र मन्त्र सिक्नका लागि गुरू पूर्णिमाको दिनलाई अति उत्तम मानिन्छ. परापूर्व कालमा गुरू पूर्णिमाकै दिनलाई अति उत्तम मानेर ऋषि मुनिहरूले मन्त्र तन्त्र साधना अभ्यासको ब्रह्म शास्त्रमा भएको ज्ञान प्राप्त गर्न कुनै ठाउँमा बसेर साधना शुरू गरेको चलन छ। यसै दिन अर्थात भोलिदेखि चतुर्मा शुरू हुन्छ। खेतमा रोपाई सकिएको हुन्छ। मन्द मन्द वर्षाको आगमनको थालनी भएको हुन्छ। त्यसैले श्रोता महानुभाव खेतमा नवजीवनको रूपमा तुसा पलाएका हुन्छन् र खेतालाहरूको पनि फुर्सदमा हँसिला देखिन्छन्। र हामी गुरु कसलाई भन्छौ, गुरु को हुन् भन्ने कुरा पनि गुको अर्थ अन्धकार र रूको अर्थ अन्धकारलाई चिर्ने उज्यालो हो, ताकि उज्यालो बाहिर निकाल्ने हो। अँध्यारो छ, चिरेपछि उज्यालो आउँछ। त्यसैले जसले हाम्रा जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको उज्यालो प्रकाश गर्दछन् ती हुन् महान व्यक्ति गुरु। त्यति मात्र नभएर गुरु जसले हाम्रो मनभित्र भएको अन्धकार रूपी माया मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउन उनै साक्षात गुरु हुन्। गुरु नै सर्वशक्तिमान प्रभु हुन्। गुरु नहुँदा कुनै कुराको ज्ञानको सम्भावना छैन। श्रोता महानुभाव, परापूर्व कालमा गुरूकुलमा बसेर शिक्षा लिने पनि चलन थियो। जो आजकल पनि कति गुरूदेवहरू हुनुहुन्छ, उहाँहरू पनि कति गुरूकुलमा बसेर शिक्षा लिनुभएको पनि हामीले सुन्ने र देखेका छौं, सुनेका छौं, देखेका छौं। समयले अब काँचुली फेर्यो, तर गुरूको महत्व कहिले काम भएन। स्कूल होस्, कलेज वा विश्वविद्यालय वा अरू कुनै कला मन्दिर जहाँ गुरूले नै शिक्षा प्रदान गर्दछन्, ती हाम्रा गुरू हुन् जसले अज्ञानताको अध्ययारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवनलाई सुन्दर बनाउने बाटो देखाउँदन। आजका सबै आविष्कारहरू सबै हाम्रा महान गुरूका शिक्षा र ज्ञानका उपक्रमहरू हुन्। जसले गुरूको महत्व बुझेको छ, जसले ज्ञानको महत्व बुझेको छ, ती गुरू हुन् जसले हाम्रो जीवनमा सत्य ज्ञानको आमूल्य शिक्षा दिन्छन्। गुरू पूर्णिमाको दिनमा हामी पनि हाम्रा गुरूहरूलाई श्राद्ध र भक्ति सहित मिठाई प्रसाद लुगा कपड़ा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौ। यस्ता उपहारहरूलाई गुरू दक्षिणा पनि भन्ने गरिन्छ। गुरूको सबैभन्दा ठूलो दक्षिणा भनेको उनले देखाएको बाटोको अवलम्बन र पढाएको पाठको सही पालना नै हो। श्रोता महानुभाव, आफ्नो शिष्यको सफलताको खुशी खोज्ने महान्तले गुरूलाई अझै आदरणीय र उच्च बनाएको छ। भागवत गीतामा साँचो गुरूको चरित्र कस्तो हुनुपर्छ भन्ने कुरा लेखिएको पनि यहाँहरूलाई पनि अवगतै हुन सक्छ। साँचा गुरू उनै हुन् जसमा साँचो रूपमा ज्ञान प्राप्त गर्न सक्ने क्षमता हुन्छ। ज्ञानी भएर पनि उनमा घमण्ड रत्तीभर हुँदैन। जसलाई भगवान सबै कारक हुन् र हामी सबै उनका कारण मात्रै हुन भन्ने ज्ञान हुन्छ। जसलाई सही ज्ञानको अर्थ थाहा छ, जो त्यसैमा जीवन्त बताउँछ, जो रिस राग लोभ मोह भन्दा धेरै पर हुन्छ, उही सत्य गुरू हुन्। हामीलाई अक्षर चिनाउनेदेखि बोल्न सिकाउने, हिँड्न सिकाउने, स्कूलमा, कलेजमा वा कुनै विश्वविद्यालयमा वा कुनै ठाउँ सही मार्ग देखाउने ती सबै गुरूहरूलाई आज यस महान गुरू पूर्णिमाको दिन, यानि कि भोलि जुन गुरू पूर्णिमाको दिन सत्सत् हामी प्रणाम अर्पण गर्दछौ। सत् गुरूदेवो भव।
सबैभन्दा पहिलो गुरु भनेको आमा हुन्, जसले चाहिँ बोल्न सिकाइन्, हिँड्न सिकाइन्, खेल्न सिकाइन् र आज हामी जुन ठाउँमा छौ त्यो ठाउँमा चाहिँ पुग्न सिकाइन्, जसले आज यहाँ पुर्याएकी छिन्। र त्यति मात्र होइन, आज हामी जुन ठाउँमा छौ, आज अस्ट्रेलियामा बसेर रेडियोहरूलाई सुन्दै हुनुहुन्छ होला, विश्वका विभिन्न कुनामा बसेर रेडियो सुन्दै हुनुहुन्छ होला, आज तपाईँ जुन स्थानमा पुग्नु भएको छ त्यो गुरूको कारणले गर्दा नै पुग्नु भएको छ होला। भोलि गुरू पूर्णिमा रहेको छ, अवश्य पनि एकचोटि आमालाई सम्झिनुहोस्, आमालाई फोन गर्नुहोस् या आफ्ना गुरूहरूलाई पनि सम्झिनुहोस्, फोन गर्नुहोस्, जसले आज तपाईँलाई यो स्थानसम्म पुर्याएका छन्। आज तपाईँ एउटा सफल व्यापारी हुन सक्नुहुन्छ, एउटा सफल उद्योगी हुन सक्नुहुन्छ, एउटा सफल तरिकाले आफ्नो जीवनलाई चाहिँ अगाडि बढाइरहनु भएको हुन्छ। यसमा सबैभन्दा ठूलो भूमिका चाहिँ गुरुको छ। गुरुले सिकाएको कारणले गर्दा नै आज हामी यहाँसम्म छौं र भोलि गुरू पूर्णिमाको दिन उहाँहरूलाई सम्झिनुहोस्, उहाँहरूलाई फोन गर्नुहोस् अथवा उहाँहरूलाई कुनै सम्पर्क माध्यमबाट सम्पर्क गर्नुहोस्, जसले अझै उहाँहरूको महिमालाई उच्च मूल्याङ्कन गर्नेछ। पुनः स्वागत छ कार्यक्रम भोइस अफ सांग्रीलामा र कार्यक्रमको साथमा छौ म नवीन
र म खगेन्द्र
र नेपालका विभिन्न कुराहरूको बारेमा कुराकानी गरिरहेका छौं। हामीले गुरु पूर्णिमाको बारेमा कुराकानी गर्यौं, साउने संक्रान्तिको बारेमा कुराकानी गर्यौं र विश्वेश्वर प्रसाद कोइरालाको आज स्मृति दिवसको बारेमा कुराकानी गर्यौं र अझै विभिन्न विषयवस्तुहरू रहेका छन् र हामीले बताउन चाहन्छौं यहाँहरूलाई भोइस अफ सांग्रीला हरेक आइतबार साँझ 5:30 देखि 7:30 सम्म चाहिँ सुन्न सक्नुहुन्छ। विशेष गरी यो कार्यक्रममा हामी नेपाली मन नेपालीपनलाई अझै उठाउने कोशिश गर्नेछौ र नेपालमा भएका विभिन्न घटनाहरूलाई बताउनेछौ। त्यति मात्र होइन मनोरञ्जनपूर्ण र नेपाली संगीतलाई पनि ठाउँ दिनेछौ। त्यति मात्र होइन अब चाहिँ हामीले के सोचेका छौ भने धेरै नेपाली भाषीहरू छन् र हामीलाई के आग्रह छ भने केही धर्मका कुराहरू पनि गरिदिनुहोस् र नेपाली भाषीहरू थुप्रो नेपाली भाषीहरू चाहिँ अहिले एडलाइडमा हुनुहुन्छ। करिब करिब 5,000 को हाराहारीमा हामी नेपाली भाषीहरू एडलाइडमा छौं र उहाँहरूको आग्रहलाई हामी स्वीकार गर्दै धार्मिक क्षेत्रलाई पनि हामीले समय दिनेछौं र आजबाट हामीले फेरि शुरूआत गरेका छौं। त्यति मात्र होइन हामीले हरेक पुस्तालाई हरेक पुस्ताको मन मस्तिष्कमा बस्ने कोशिश गर्नेछौ, हरेक वर्गलाई समेट्नेछौ, हरेक आवाजहरूलाई बुलन्द पार्नेछौ। यसै क्रममा म जोड्न चाहन्छु अमेरिकामा भूटानी शरणार्थी सम्बन्धी टीभी कार्यक्रमको बारेमा एक रिपोर्ट। विश्वभरि छरिएर रहेका नेपाली भाषी भूटानीहरूको प्रतिनिधि आवाजका रूपमा अमेरिकाबाट टेलिभिजन कार्यक्रम उत्पादन एवं प्रसारण शुरू गर्न लागि छ। अमेरिकाको पेन्सिल्भेनिया राज्यको स्क्यान्टमा बस्दै आएका नेपाली भाषी भूटानी युवाहरूको प्रयासमा कार्यक्रम उत्पादन थालिएको हो। आवाजविहीनहरूको आवाजको रूपमा अगाडि बढ़ाइने कार्यक्रमको निर्माण भरत तामाङ, नन्दु लगुन र मनोज बस्नेतले गरेका हुन्। शरणार्थीको रूपमा लामो समयसम्म नेपालमा रहेका नेपाली भाषी भूटानी अहिले विश्वका विभिन्न मुलुकमा पुनस्थापना गराइँदैछन्। भूटानमा जन्मेर एक दशक भन्दा लामो समय नेपाल बिताएपछि विश्वका विभिन्न ठाउँमा पुनस्थापना गराउँदा उनीहरूले भोग्नु परेका विभिन्न समस्यालाई केन्द्रमा राखेर कार्यक्रम उत्पादन गरिएको हो। भूटानी डायरी नाम दिएको कार्यक्रम अमेरिकाको न्यूयोर्कबाट सञ्चालन भइरहेको नेपाली टेलिभिजन व्हाइट हिमाल टेलिभिजनबाट शुक्रबारदेखि शुरू हुनेछ। साँझ 9:30 बजे प्रसारण हुने 30 मिनटको कार्यक्रम 3 खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डमा भूटानी सेरोफेरो, दोस्रो खण्डमा भूटानी खबर र तेस्रो खण्डमा भूटानी शरणार्थी सम्बन्धी विषयवस्तुमाथि कुराकानी रहनेछ। भूटानी डायरी कार्यक्रमको पेन्सिल्भेनियाको स्क्रान्टमा आयोजित एक कार्यक्रम बीच व्हाइट हिमाल टेलिभिजनका अध्यक्ष सान खड्काले औपचारिक उद्घाटन गरे। उद्घाटन मन्तव्यमा व्हाइट हिमाल टेलिभिजन संसारका विभिन्न स्थानमा रहेका नेपाली भाषीहरूको साझा आवाजलाई लिएर अगाडि बढ़िरहेको बताउँदै अध्यक्ष खड्काले भूटानी डायरी कार्यक्रमले भूटानी नेपाली समुदायको सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे भने भूटनिज कम्युनिटी अफ स्क्रान्टका अध्यक्ष नारद पोखरेलको सभापतित्वमा भएको जुन कार्यक्रम तेस्रो मुलुकमा बसोबास गराइएका भूटानी नेपाली र संसारका विभिन्न स्थानमा छरिरहेका भूटानी नेपालीलाई समेटेर बनाइने कार्यक्रमको प्रशंसा गर्दै यसले सबैलाई भावनात्मक रूपमा जोड्ने पुलको काम गर्ने बताएका थिए। कार्यक्रममा ठूलो संख्यामा स्थानीय भूटानी समुदायको अगुवाहरूको उपस्थित रहेको थियो भने भूटानी डायरी शुरू भएकोमा खुशी व्यक्त गर्दै उनीहरूले यसबाट परदेश हुन पुगेका नेपाली भाषी भूटानीहरूको विविध पक्ष सार्वजनिक हुने र अनन्त आवाजविहीन नेपाली भाषी भूटानीहरूले आवाज पाउने कुरा बताएका थिए।
श्रोतामानवा पुनः स्वागत छ भोइस अफ साङ्ग्रिलामा यहाँहरूलाई हामी दुवै छौं साथी
म नवीन
र म यहाँहरूकै रेगुलर होस्ट खगेन्द्र र श्रोतामानवा अहिलेसम्म हामीले धेरै कार्यक्रमहरू धेरै कोसेलीहरू यहाँहरूमा हामीले राखिसक्यौं र अझै पनि हामीसँग लगभग 50 मिनट हामीसँग बाँकी अझै अरू यहाँहरूसँग भलाकुसारी गर्नेछौ र अबको क्रममा यहाँहरूलाई म एउटा चुड्किला राख्न जाँदैछु जुन चुड्किला रहेको छ सेरे र हर्के विशेषको संवाद पक्कै पनि यहाँहरूले यहाँहरू हार्नुहुन्छ भन्ने मैले पनि
अनुमान
गरिसकेको छु र हर्के र सेरे क्लास कक्षा 8 पढ्दा रहेछन् र भर्खरै परीक्षा शुरू भएको पनि 2-3 दिन भयो र उनीहरू एकदम पढाइमा व्यस्त थिए परीक्षा चलिरहेको थियो र शेरले भन्छ भोलिको परीक्षा चाहिँ राम्रोसँग दिनुपर्छ है र आज रातभरि पढौँ होइन साथी भएर हर्केलाई उसले भन्यो अनि हर्केले भन्छ हुन्छ हुन्छ या पढ्दा पढ्दै समय बितेको थाहै भएनछ उनीहरू पढेको पढे गरे रातभरि पढे अनि हर्केले भन्छ ओइ शेरे कति बज्यो यार पुरै रात भएको थाहा नै भयो नि त भनिन्छ हर्केले अनि शेरले फुत्त बाहिर निक्लेर पल्लो घरको छानामा ढुङ्गा बर्साउन थालेछ पुरै ढुङ्गा हानेछ ढुङ्गा हान्न हान्न गरेपछि चाहिँ अन्त ढुङ्गा हान्यो अनि पल्लो घरको आन्टी आएर चाहिँ कराउँदै ए केटाहरू किन ढुङ्गा हानेको हाम्रो घरमा सालेहरू भन्दै साला मुर्कुटाहरू फटाहरू बदमास भन्दै उहाँले गाली गर्नुभएछ अनि उहाँले के भन्नुभएछ गाली गर्दै भने तिमीहरू मुर्कुटा फटाहरू बदमास रातको 3 बजिसक्यो अझै सुतेको छैनस् भनेर चाहिँ भन्नुभएछ आन्टीले अनि शेरेले थाहा पाइस हर्के कति बजेछ
Ha 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 ha
यो मिठो चुटकिलापछि अब म प्रसङ्ग बदल्न चाहन्छु र तपाई धेरैको समस्या हुन सक्छ। यो चाहिँ पेटमा बोसो आउने र मोटाउने फुँडी लाग्ने समस्या धेरैको हुन सक्छ। यो स्वास्थ्य सम्बन्धी जानकारी राख्न चाहन्छु। अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो यो हाम्रो पेटको बोसो, तपाईँको पनि लागेको हुन सक्छ। पेटको बोसो धेरै मानिसका लागि याद राख्ने ठाउँ भनेको छ। यसले तपाईँको व्यक्तित्वमा मात्र खराब नगरी धेरै प्रकारको रोगको शिकार बनाउन सक्दछ। पेटको बोसो घटाउनका लागि विभिन्न आयुर्वेदिक पद्धतिहरू अथवा घरमै बसेर पनि घरेलु पद्धतिहरू अप्नाउन सक्नुहुन्छ। दिनको शुरूआत कागतीको रसबाट शुरू गर्नुहोस्। कागतीको उठ्ने बित्तिकै कागतीको रस मिसाएर पानी खानुहोस्। पेटको बोसो घटाउनका लागि यो सबैभन्दा राम्रो थेरापी मानिएको छ। मनतातो पानीमा एक चिम्टी पहेँलो जुसमा नुन हाल्नुहोस्। यसलाई दैनिक रूपमा पिउने गर्नाले तपाईँको मेटाबोलिज्मलाई तीव्र पार्दछ र सेतो चामलबाट सकेसम्म टाढै बस्नुहोस्। यसको सट्टामा तपाईँले गहुँको खाद्य सामग्री बनाउन सक्नुहुनेछ। आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस्। साथसाथै गुलियो खानेकुराबाट अलि टाढा बस्नुहोस्। धेरै नखानुहोस् भन्न खोजेको हो टाढै बस्नुहोस् भन्नाले। चकलेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा अलि कम खानुहोस्। यस्ता खानेकुराहरूको प्रयोगले तपाईँको शरीरको पेट र तिग्रामा बोसो जम्मा हुन मद्दत गर्दछ। प्रशस्त मात्रामा पानी पिउनुहोस्। अझ यो जाडोको समयमा त हामी जाडो छ भने पानी पनि पिउँदैनौं, सकेसम्म त्यस्तो नगरौं। सक्दो शरीरमा पानी प्रशस्त चाहिन्छ, त्यसकारणले गर्दा पानी पिने गर्नुहोस्। यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रूपमा प्रशस्त पानी पिउने गर्नै पर्ने हुन्छ। केही समयको अन्तरालपछि पिएको पानीले तपाईँको मेटाबोलिज्मलाई गतिलाई चाहिँ तीव्र पार्ने गर्दछ र शरीरको टेक्सिनहरूलाई हटाउने गर्दछ। काँचो मुलालाई चाहिँ चपाउनुहोस्। त्यति मात्र होइन, काँचो मुलाको अचार गराएर पनि खान सक्नुहुन्छ। तपाईँले चाहिँ प्रत्येक बिहान दुई चारवटा मुलाको चना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस्। यो पद्धतिले तपाईँको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्त संचारमा पनि मद्दत गर्छ। र शाकाहारी खानेकुराहरूमा बढी जोड़ दिनुहोस्। माछा मासु खाने भने बोसो चाहिँ अझै बढी बढ्ने गर्दछ। तरकारी र फलफूलमा बढी जोड़ दिनुहोस्। दैनिकी बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस्। एक कचौरा भन्नाले एकै कचौरा खानुपर्छ भन्ने छैन र मिलाएर खान सक्नुहुन्छ। यसले तपाईँको शरीरमा एन्टिअक्साइड, मिनरल र भिटामिन परिपूर्ति गरिदिन्छ। खानामा बढी मसलाको प्रयोग गर्नुहोस्। मसलाको प्रयोग गर्नुहोस् भन्नाले धेरै जिरा भन्दा पनि आयुर्वेदिक मसलाहरू हुन्छन्, ती मसलाहरूको प्रयोग गर्न सक्नुहुन्छ। अदुवा, मरिचहरू जस्तो प्राकृतिक कुराहरू, ती जडीबुटीहरूलाई चाहिँ प्रयोग गर्नुभयो भने हल्का नछुटाउनुहोस् तिनी राख्न चाहिँ। त्यसले गर्दा चाहिँ धेरै फाइदा गर्छ र बोसोलाई कम गर्नको लागि पनि ठूलो सहयोग पुगेको हुन सक्छ। अवश्य पनि धेरैजना चाहिँ यो अवस्थामा पेटमा हुने बोसो भुँडी लाग्यो भनेर चाहिँ आत्तिनु भएको हुन्छ। यसले चाहिँ तपाईँलाई मद्दत गर्न सक्छ। फेरि पनि भन्न चाहन्छु, कागती पानी, बिहान उठेर मुला चपाउनुहोस्। त्यति मात्र होइन, फलफूल बढी खाने गर्नुहोस्, पानी बढी खाने गर्नुहोस्। सकेसम्म चामल, सेतो चामल चाहिँ कम प्रयोग गर्नुहोस्। त्यसको साट्टामा खैरो चामल प्रयोग गर्न सक्नुहुन्छ। र सकेसम्म माछा मासु धेरै खाने नगर्नुहोस्, कम मात्रामा खानुहोस्। यसले गर्दा पनि तपाईँलाई बोसो घटाउन धेरै मद्दत गर्छ र रेगुलर रूपमा एक्सर्साइज गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, योगा गर्न सक्नुहुन्छ, जसले पनि पेटको बोसो घटाउन ठूलो मद्दत गर्न सक्छ। यो कुनै औषधि होइन, यो घरमै बसेर अप्नाएर बोसो घटाउन सक्ने विधि हो।
जस्तै नवीनजीले भने जस्तै घरमा हामी सामान्य रुगा लाग्छ, रुगा लाग्दा पनि हामी मह तताउँछौँ, त्यसमा मरिच ल्वाङ हरेक घरेलु औषधि लगाएर हामी खाने गर्छौँ, त्यसले पनि हाम्रो जुन बिमारहरूलाई पनि। मलाई हिजै अस्तिको दिन मात्रै मलाई एकदम अकस्मात खोकी लाग्यो, यही प्रसङ्ग मैले उठाउन चाहेँ। अनि मलाई चाहिँ घर परिवारले चाहिँ महमा केही किसमिस लगाएर, मरिचहरू, त्यसै धुलो ल्वाङहरू लगाएर चाहिँ दिएपछि मलाई एकदम 100% नै मलाई ठ्याक्कै एकदम क्योर नै भयो।
अवश्य पनि तपाईँले पनि यो चिसोको मौसम छ, तपाईँ पनि यो जाडोबाट, टन्सिलबाट, रुगाखोकीबाट चाहिँ ग्रसित भएको हुन सक्छ। तपाईँलाई पनि यसले चाहिँ ठूलो टेवा पुग्न सक्छ। सकेसम्म तातो पानी बढी प्रयोग गर्नुहोस्। त्यति मात्र होइन, ज्वानो त पाउँछ पाउँदैन मलाई थाहा छैन, तर ज्वानोको झोल पनि लेख्नु भयो भने ठूलो मद्दत गर्न सक्छ त्यसले पनि।
तर तपाईँ बोल्दै भए पनि ज्वानोको कुरा गर्दाखेरि भनेको चाहिँ यहाँ हाम्रो नेपाली समाजमा कस्तो छ भन्दाखेरि चाहिँ ज्वानो भनिसक्छ कि है तरिका, त्यो ज्वानो कहाँ खान्छ, सुत्केरी लखाउने हो भन्ने पनि सरी चलन छ क्या,
त्यति होइन, जडीबुटी हो। अब चाहिँ हामीले ती कुराहरूलाई चाहिँ वैज्ञानिक रूपले हेर्यो भने पनि ज्वानो चाहिँ एउटा जडीबुटी हो जसले चाहिँ एउटा स्वास्थ्य गराउनको लागि ठूलो भूमिका खेल्छ। त्यति मात्र होइन, हामीले चाहिँ बेसार फिटेर पेट दुख्यो भने बेसार फिटेर खाने गर्थ्यौँ तातो पानीमा। यी कुराहरू चाहिँ वैज्ञानिक तरिकाले हेर्यो भने पनि एक किसिमले प्रयोग भइसकेका कुराहरू हुन्। त्यसकारणले गर्दा ती कुराहरूलाई चाहिँ नकार्न सकिँदैन र सकेसम्म घरमै बसेर प्राकृतिक जडीबुटीहरूलाई प्रयोग गरेर सन्चो हुन्छ भने सकेसम्म ती कुराहरूको प्रयोग गरौं, किनभने बाहिरी औषधिहरूले चाहिँ हामीलाई अझै शरीर गराउन सक्छ। एउटा औषधिले एउटा रोगको लागि एउटा औषधि खाएका छौं तर त्यसले आगामी केही वर्षपछि अर्को रोग पनि निम्त्याउन सक्छ र अझै कमजोर गराउँछ शरीरको लागि। र सकेसम्म त्यही भने रेगुलर एक्सर्साइज गर्नुहोस्, योगा गर्नुहोस्, प्राकृतिक कुराहरू प्राकृतिक जडीबुटीहरूलाई चाहिँ बढी प्रोत्साहन दिनुहोस्। घरमै पनि तपाईँले साग फलाउन सक्नुहुन्छ, सकेसम्म रेगुलर सागपातहरू खाने गर्नुहोस्। यसले गर्दा चाहिँ तपाईँलाई ठूलो टेवा पुग्छ र तपाईँको आर्थिक कुरामा पनि यसले टेवा पुग्छ। घरमै खेतीपाती अलि गर्नुभयो भने, यसो जोस गर्नुभयो भने, किनभने धेरैजना बिजी हुन सक्नुहुन्छ, त्यही पनि शनिबार आइतबार यी समयहरूमा आफ्नो बिदाको दिनमा पनि थोरै समय दियो भने पनि, अहिले त हामीले एउटा मिनरल वाटरको बोतलमा पनि हामीले साग उमार्न सक्छौ। 8-10 मिनरल वाटरको बोतल जम्मा गरेर माथिबाट काटेर त्यसमा चाहिँ तपाईँले माटो भरेर गर्नुभयो भने त्यसमा पनि हामीले साग उमार्न सक्छौ। साग किन्न अब जानुपर्छ त त्यसलाई आर्थिक रूपले स्वास्थ्यको रूपले हेर्न सकिन्छ, जसले गर्दा चाहिँ हामीले एउटा सामान्य जीवन स्वस्थ जीवन बाँच्न सकिन्छ।
मानुभाव सुन्नुहोस् यो साउने गीत।
My
पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। नेपाली कल्चर सोसाइटीको यो प्रस्तुति हरेक आइतबार साँझ 5:30 देखि 7:30 सम्म सुन्न सक्नुहुनेछ र हामी यो कार्यक्रममा विभिन्न विषयवस्तुमा आधारित भएर यो कार्यक्रमलाई प्रस्तुत गर्ने गरेका छौं र हामीले यो कार्यक्रममा विशेष गरी विभिन्न रचनाहरू, कविताहरू, चुटकिलाहरू, त्यति मात्र होइन नेपालमा घटेका विभिन्न समाचारहरू, त्यति मात्र होइन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा घटेका घटनाहरूलाई मात्र नभएर हामीले चाहिँ नेपालका चाडपर्वहरू, नेपालीहरू, नेपाली भाषीहरूले मनाउने चाडपर्वहरूका बारेमा पनि कुराकानी गर्ने गर्छौं र विभिन्न व्यक्तित्वहरूको बारेमा पनि कुराकानी गर्छौं। र मैले प्रसंग जोड्न चाहे नेपालका पूर्व प्रधानमन्त्री मरिच पाञ्चुङ यतिखेर बिरामी अवस्थामा छन् र के बिराए र बेखर्ची बने मरिचमान भनेर किरण भण्डारीको एउटा प्रस्तुति लेख रहेको थियो, त्यो लेखलाई चाहिँ मैले यहाँहरूमा सुनाउन चाहे किनभने यो सान्दर्भिक लाग्यो। पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई उनका विरोधीले पनि राष्ट्रवादी मान्छन्। उनलाई भ्रष्टाचारको जोरदार आरोप पनि लगाएको छैन। 2043 जेठदेखि शुरू भएको उनको 46 महिने कार्यकाल मुलुकको शासन प्रशासन दृष्टिले कालरात्री पनि होइन। पञ्चायत विरूद्ध जनआन्दोलन हुँदा प्रधानमन्त्री रहेकोले श्रेष्ठलाई राज्यले खलनायकको व्यवहार गर्दै आएको छ। क्यान्सरले थलिएर उपचार गराउन दिल्ली पुगेका उनको परिवारले खर्चका लागि समेत सार्वजनिक याचना गर्नुपर्ने भएको छ। यति हुँदाहुँदै पनि अरू पूर्व प्रधानमन्त्रीको जस्तो सहुलियत दिन खिलराज रेग्मी सरकार निकै उदासीन देखिएको छ। एक महिनादेखि मन्त्री परिषद अध्यक्ष र मन्त्रीहरू दुविधाग्रस्त छन्। मरिचमान सिंहलाई पैसा दिँदा अहिलेका गणतन्त्रवादी नेताहरूले कोर धेरै खैरो खन्ने हुन् कि भन्ने मनोवैज्ञानिक त्रास मन्त्रीहरूमा देखिएको छ। राजनीति विचारधारा फरक हुँदैमा दुख बिमार जन्ती मलामी पनि पानी बाराबार हुँदैन भन्ने हेक्का कर्मचारीहरूले पनि पुर्याउन सकेका छैनन्। जागिर खाएर मन्त्रीको कुर्सीमा पुगेका अहिलेका सबैजसो मन्त्री पञ्चायतमा उपसचिव वा शाखा अधिकारी थिए। त्यति बेला श्रेष्ठसम्म पुग्ने हैसियत उनीहरूको थिएन होला। कुनै लाभका लागि राष्ट्रिय पञ्चायत सदस्य वा मन्त्रीको घर दैलो धाएकै व्यक्ति हुनुपर्छ। अहिले धेरै मन्त्री आफ्नो व्यक्तिदेखि डराए पनि श्रेष्ठको उपचारमा सहयोग गरियो भने मण्डलेको बात लाग्ने त होइन भन्न तर्किएका पनि हुनुपर्छ। र राजा वीरेन्द्र वा पञ्चायतले भीपीलाई क्यान्सरको उपचारका लागि गिरिजा प्रसाद कोइरालाको श्रीमतीको दुर्घटनामा सहयोग गरेको राजनीतिक संस्कार देखाएको थियो। पञ्चायत विरोधीहरूलाई पनि अराष्ट्रिय तत्व मानिन्थ्यो, तर जेलमा उनीहरूलाई दिने सिधा अरू अपराधी भन्दा राम्रो हुन्थ्यो। यो पनि विरोधीलाई सम्मान गर्ने संस्कारकै उदाहरण होइन र रेग्मी मन्त्री परिषदले यस्ता दृष्टान्तबाट पास सिकेको देखिएन। पूर्व प्रधानमन्त्री उपचारमा के गर्नुपर्ने हो कि अर्थमन्त्री शंकर कोइरालाले मन्त्री परिषदमा कुरा राखेका रहेछन्। श्रोतका अनुसार अध्यक्ष मौन बसे, बरु मन्त्रीले पनि सुनेको नसुने गरे। हिजो बुधबार बसेको उच्च स्तरीय राजनीतिक समितिको बैठकले मरिचमानको स्वास्थ्य उपचारका क्रममा उपलब्ध गराउन सरकारले आग्रह गर्ने निर्णय गरेको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हिजै राति 10 बजेतिर ट्वीट गरे, मरिचमानको उपचारमा राज्यले सहयोग गर्नु राम्रो हुन्छ, म पनि यसका लागि वर्तमान सरकारसँग आग्रह गर्छु भन्न भनेका थिए। हिजो भन्नाले बुधबारको छ यो लेख चाहिँ। र दलहरूले मुख फेरिसकेपछि अब रेग्मी सरकारले अलमल गर्ने छैन, अब केही दिनमा सायद मन्त्री परिषद पूर्व प्रधानमन्त्री श्रेष्ठका उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्याउने निर्णय गरेको छ। श्रेष्ठका छोरा अनिल दिल्लीबाट हार गुहार गरिरहेका छन्। उपचारमा दैनिक 50,000 रूपियाँ लागिरहेको उनको भनाइ छ। र यहाँनिर के जोड्न चाहेको भने कि बिराए र बेखर्ची बने मरिचमान मरिचमान श्रेष्ठ अहिले मृत्युशय्यामा छन् र एउटा बिरामी भएर उपचार गर्न नसक्ने अवस्थामा छन्। उनी हुन् पूर्व प्रधानमन्त्री जसले भ्रष्टाचार पनि गरेनन् र उनलाई कुनै पनि मुद्दा लागेन र कुनै पनि काल प्रशासनिक दृष्टिले पनि कालरातले मान्न सकिँदैन। यस क्रममा मरिचमानलाई किन अहिलेको सरकारले चाहिँ नहेरेको होला भनेर यो विषयवस्तु रहेको थियो। साथसाथै किरण भण्डारीजी चाहिँ त्यो घरमा आफै जानुभएको थियो र उहाँले लेख्नुहुन्छ फेरि घरको मूल ढकाको सामान्य आँगनमा एउटा मोटरसाइकल थियो नत्र पूरै कम्पाउण्ड रित्त थियो मैले मूल ढकाको घण्टी बजाएँ कोही आएनन् जाली खाप मात्र लगाइएको थियो भित्रको लिभिङ रूममा छ्याङ्गै देखिन्थ्यो एकजोर पुरानो सोफा त्यसलाई फुलबुट्टे चाइनिज कपडाले भेरिएको थियो सोफाको सामान्य टेबल नै फन्का लगाउने गरी चारवटा प्लास्टिकको सेता कुर्सी पनि देखिन्थे फेरि लामो घण्टी बजाए एउटा ठिटो आयो जाली खापको खापाको चुक्कल उगारे म पूर्व प्रधानमन्त्रीलाई बुझ्न आएको परिवारमा कोही हुन्छ भनेर मैले सोधेँ आमा सुत्नु भएको छ भाउजू बाहिर उनले एकै सासमा जवाब दिए अरू सबैजना बुवासँग इण्डिया हुनुहुन्छ अनि सङ्घारभित्र र म बाहिर उभिएर कुरा गर्न थाल्यौं नाम के हो रमेश थापा मगर कहाँ हो नि दाङ तपाईँ को हो नि पत्रकार मैले आफूले चिनाए कस्तो छ त बिरामीलाई पहिलेको भन्दा राम्रो छ तर औषधि महँगो भयो भनेर पिर परेको छ ती भाइले भने मरिचमान कुखुरा पालेर बस्छन् भन्ने सुनेको थिएँ मैले मौका छोप्दा सोधे कुखुराको खोर कता हो नि देखिन नि घर पछाडि देखाउँदै उनले भने पाँच वर्ष अगाडि पहिरोले टहरा भत्कायो कुखुरा पनि पाल्न बन्द भयो भनेर बताएका थिए र मरिचमान सिंह ती व्यक्ति हुन् जसले आफ्नो छोराको जन्ती पनि 51 जना मात्रै लगेका थिए र एउटा उदाहरण बनेका थिए यो भयो मरिचमान सिंहलाई चाहिँ अहिलेको तत्कालीन सरकारले व्यवस्था गरेको कुरा जुन पूर्व प्रधानमन्त्री हुन्
श्रोता महानुभाव यति बेला ठिक साँझको 7 बजेको छ र यति बेला हाम्रो नियमित प्रसंग जुन समाचारको यहाँहरूलाई ध्यान अब समाचारतिर लैजान चाहन्छौं सबैभन्दा पहिला प्रमुख समाचार आज विशेष नीति दिवस मनाइँदै विभिन्न ठाउँमा कार्यक्रम गरी मनाइएको प्राप्त समाचारहरू आएका छन् चर्चा र परिचर्चाका बीच एनआरएन अस्ट्रेलियाको राष्ट्रिय सम्मेलन सम्पन्न भोलिदेखि दाहाल अध्यक्ष अरू सबै केन्द्रीय सदस्य मलेसियामा नेपाली गायकको निधन र इराकमा श्रृंखलाबद्ध विस्फोटमा 55 जनाको मृत्यु अब समाचार विस्तारमा
आज बीपी स्मृति दिवस नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 31 स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस तथा कांग्रेसका विभिन्न भातृ संगठनहरूले विभिन्न कार्यक्रम आयोजना गरी बीपी स्मृति मनाइरहेका छन् दिवसका अवसरमा काठमाडौँको सुन्दरी जलमा रहेको बीपी संग्रहालयमा विशेष कार्यक्रम गरिँदैछ कोइरालाको जन्म विक्रम सम्वत 1971 साल भदौ 24 गते भारतको बनारसमा भएको थियो उहाँ नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाको नामबाट परिचित हुनुहुन्छ क्यान्सर रोगबाट थला पर्नुभएका कोइराला 2039 साल साउन 6 गते निधन भएको थियो भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँग जेल पर्नुभएको थियो कोइरालाको नेतृत्वमा जहानीय राणा शासन हटाउन 2003 सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो बीपी कोइरालाले 2007 सालमा 104 वर्षे राणा शासनको विरूद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वको रूपमा समेत चिनिनुहुन्छ राष्ट्रिय प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको कोइराला 2015 सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइरालालाई जेल राखेका थिए उहाँ 2025 सालसम्म 8 वर्ष निरन्तर जेलमै रहनुभयो त्यसपछि भारतको प्रवासमा रहनुभएका कोइराला 2033 सालमा राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्किनु भएको थियो उच्च राजनैतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानलाई अतुलनीय मान्दै आइएको छ कोइरालाको सुम्नीमा मोदी आइन बाबु आमा र छोरा नरेन्द्र दाई तीन गुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन्
चर्चा विवाद र बहसका बीच अन्तत गैर आवासीय नेपाली संघ एनआरएन अस्ट्रेलियाको राष्ट्रिय सम्मेलन सिडनीमा सम्पन्न भएको छ अस्ट्रेलियाको विभिन्न स्टेटमा नेपाली समुदायको उपस्थितिका बीच सो राष्ट्रिय सम्मेलन सिडनीको ग्रेनभिलमा सम्पन्न भएको हो कार्यक्रमको बिहानी सत्रमा श्रोत व्यक्तिका रूपमा विभिन्न व्यक्तिहरूले एनआरएनले उठाएका विभिन्न मुद्दामाथि कार्यपत्र प्रस्तुत गरेका थिए यस्तै एनआरएनका नयाँ पदाधिकारीलाई शपथ र पुरानालाई विदा गर्दै सो सम्मेलन सकिएको थियो। सम्मेलनमा विधान संशोधनका बारेमा समुदायका प्रतिनिधिहरूका तर्फबाट एनआरएनलाई विभिन्न सुझाव दिइएको थियो। एनआरएन अस्ट्रेलियाका निर्वाचन समितिका प्रमुख तथा एनआरएन एनएसडब्ल्यूका महावाणिज्य दूत दीपक खड्काले एनआरएन अध्यक्ष महेन्द्र वली सहितको सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरूलाई शपथ दिलाएका थिए। एनआरएनको ग्लोबल अध्यक्षका लागि शेष घलेले आफ्नो उम्मेद्वारी औपचारिक रूपमा घोषणा गरेका छन्। एनआरएनको राष्ट्रिय सम्मेलनको अवसर पारेर घलेले आफ्नो उम्मेद्वारी दिएका हुन्। उनले भने, मैले कसैको विरोधको लागि उम्मेद्वारी दिएको होइन, समाज सेवा र सबैको अनुरोधको लागि ध्यानमा राख्दै यो उम्मेद्वारी दिएको हुँ। उनले भावुक हुँदै, मैले आर्थिक विकास र नेपालको लगानीमा नयाँ अवसर सूत्रपात गर्न कार्यमा म पूर्ण रूपमा प्रतिबद्ध छु। म भित्र पनि मानवीय संवेदना भएकाले मलाई सघाउन र मेरो चुनाव जित्ने अभियानमा साथ दिन म सबै समुदायलाई अनुरोध गर्दछु। एनआरएनले हरेक वर्षमा झैं विभिन्न विधामा विभिन्न प्रतिभालाई सम्मान गर्दै आएको एनआरएन एक्सिलेन्स अवार्ड यसपटक पनि विभिन्न व्यक्तिहरूलाई प्रदान गरिएको छ। संस्थाका अनुसार कर्पोरेट व्यवसायतर्फ शेष घले, भवानी वली र रविन्द्र शर्मालाई, संस्कृति तथा तर्फ सुजाता बहनेत, सानु घिमरे र उषा बारियालाई, मीडियातर्फ टीका कार्की, भीमसेन सापकोटा र ऋषि आचार्यलाई, एनआरएन प्रिमियम अवार्ड विष्णु हमाल, प्रेसिडेन्ट अवार्ड गणेश केसी, फ्रेण्ड अफ नेपाल हरिश भेल लगायतलाई दिएको थियो। यस्तै एनआरएनले संस्थालाई सघाउ पुर्याउने विभिन्न व्यक्तिहरूलाई कदर पत्र वितरण गरिएको थियो।
आफ्नो आध्यात्मिक र मानसिक उपचारका लागि जीवनमा एकपटक जसरी पनि नेपाल भ्रमण गर्न अस्ट्रेलियनहरूले विश्व मानव समुदायलाई आग्रह गरेका छन्। न्यू साउथ वेल्स महावाणिज्य दूतावासको कार्यालयमा आयोजित एक पर्यटन प्रवर्धन कार्यक्रममा नेपाल भ्रमण गरिसकेका अस्ट्रेलियनहरूले सो आग्रह गरेका हुन्। उनीहरूले भने, नेपालहरू धनका धनी नहोलान् तर मुस्कानका धनी छन्, जसले संसारका मानिस रोगीहरूलाई विपन्नताका बीच पनि कसरी हाँस्न सकिन्छ भनेर सजिलै आध्यात्मिक उपचार दिन सक्छ। नेपाल भ्रमणमा 50 पटक पुगिसकेका क्रिस वालकरले भने, नेपालीहरू मुस्कान मात्र होइन, दुर्गम बस्तीमा छरिएका पवित्र जल, जमीन र हिमालको विश्व समुदायले अनुसन्धान गरिसकेका छैनन्। तसर्थ म उनीहरूलाई आफ्नो बेचिनको उपचार गर्न नेपाल जान भन्छु र मेरो 50 पटकको भ्रमणको अनुभव यही हो। विश्वका अन्य देशका प्राकृतिक स्रोत सकिँदै जान्छन् र त्यो सुन्दरता नेपालमा मात्र सुरक्षित रहन्छ, अनि अबको 100 वर्षमा नेपालीहरू विश्वमै खुशी जीवनशैली बिताउने मानिस बन्न पुग्छन्। वाणिज्य दूतावासले आयोजना गरेको सिडनीमा सो कार्यक्रम अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल पर्यटनका लागि मात्र नभएर व्यापार लगानीका लागि पनि आकर्षण स्थल रहेको सबैका लागि नेपाल सरकारले लगानीको ढोका रहेको बताउनु भएको थियो। बहुसंख्य रूपमा पर्यटन व्यवसाय तथा नेपाली प्रेमीको सहभागी रहेको सो कार्यक्रममा महावाणिज्य दूत खड्काले वर्षातको मौसममा समेत अस्ट्रेलियामाबाट नेपाल भ्रमणमा जाने पर्यटकहरूको संख्या 22% बढेकोले अस्ट्रेलियाका पर्यटकका लागि नेपाल लोकप्रिय गन्तव्य रहेको बताउँदै अस्ट्रेलियनहरूलाई नेपाल भ्रमण गर्न र जीवनमा छुटाउनै नहुने गन्तव्यको आश्वासन लिन आग्रह गर्नुभएको थियो। नेपाली जीवनशैली र पर्यटकीय स्थलले दृश्यहरू प्रस्तुत सो कार्यक्रममा नेपाली गीत तथा नाच आकर्षण बनेको थियो। कार्यक्रमलाई बहुसंख्य नेपाली समुदायका प्रतिनिधिको उपस्थिति र उपस्थितिहरूमा सम्पन्न पारिएको थियो।
ए माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचण्डको अध्यक्ष बाहेक सबैलाई केन्द्रीय सदस्य बनाउने सहितको राजनीतिक एवं सांगठनिक प्रस्ताव पारित भएको छ। राजधानीको खन्ना गार्मेन्टमा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा शनिबार बोल्ने 16 टोली समूहका नेताले समर्थन जनाएपछि दाहालको प्रस्ताव पारित हुने निश्चित प्राय छ। यद्यपि टोली नेताहरूले पद त्याग गर्ने उपाध्यक्ष बाबुराम भट्टराईको निर्णय विरोध गरे। बैठकमा लिम्बुवानबाट टंक आइबोहाङ, किराँतबाट सुरेश कुमार राई, थारूवानबाट जय प्रसाद शर्मा, अवधबाट कमल सुधारी, भोजपुराबाट अञ्जना विशंखे, मगरातबाट समरसिंह, तमुवनबाट हरि अधिकारीले धारण राखे। सेती महाकालीबाट रेणु सन्द, भेरी कर्णालीबाट सुरेश पहाड़ी, मधुरबाट शालिग्राम जमर कटेल, अन्तर्राष्ट्रिय ब्यूरोबाट युवराज चमलागाई र सल्लाहकार परितवाट नन्दकुमार प्रसाईले धारण राखे। सबै टोली नेताहरूले दाहालको प्रस्तावको समर्थन गर्दै पार्टीभित्र त्यागको भावना बढ़ाउनु पर्ने जोड़ दिए। उनीहरूले दाहालको प्रस्ताव पदलोलु पहरूको लागि झापड़ भएको बताए। विस्तारित बैठकमा आइतबार अध्यक्ष बाहेक सबै लाई केन्द्रीय सदस्य बनाउने दाहालको प्रस्ताव संशोधन सहित पारित गर्ने कार्यक्रम छ। 2061 सालमा भएको चुनबाङ बैठकमा दाहालले सबै नेतालाई एक तह घटुवा गरी आफू मात्र अध्यक्ष भएको बताइएको छ। समूहगत धारणा राख्दै ए माओवादी नेत्री रेणु चन्दले अध्यक्ष दाहालको मधेससँग लभ गरेको भनाईलाई व्यङ्ग गरिन्। अध्यक्ष कमरेड मधेस सहित लभ पर्यो भन्नुहुन्छ। सेती महाकालीसँग चाहिँ नि, उनले भनिन्, भइगयो, हामीसित लभ नपरे पनि डेटिङ चाहिँ आउनु पर्यो।
एमाले अध्यक्ष झलनाथ खनालले आफूसहित कुनै पनि शीर्ष नेताहरू आगामी संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेद्वार नबनाउनेमा प्रस्ताव गरेका छन्। शुक्रबारबाट शुरू भएको केन्द्रीय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले अध्यक्ष खनालले शोक प्रस्ताव गरेका हुन्। सबै शीर्ष नेता चुनाव लड्दा निर्वाचन परिचालनमा को क्रममा गम्भीर कमजोरी भई अघिल्लो पटक पार्टीले पराजय भोग्नु परेको जिकिर गर्दै खनालले आगामी निर्वाचनमा सबै शीर्ष नेता चुनाव लड्न नहुने प्रस्ताव गरेका हुन्। पार्टीले बहुमत ल्याउने गरी चुनावी परिचालनको नेतृत्व गर्ने प्रमुख नेतृत्व सहितको महत्वपूर्ण हिस्साको शक्ति विनाशय आवश्यक रहेको भन्दै खनालले केन्द्रीय कमिटिको 22 बैठकमा आफूसहित शीर्ष नेतृत्व निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेद्वार बन्न नहुने कुरा बताएका हुन्।
एक दशकदेखि मलेसियामा बसेर गाउँदै आएका गायक बुद्ध थापाको निधन भएको छ। कलालम्पुर स्थित एउटा होटलमा जमघटमा गायकका पत्नी रोजी श्रेष्ठसँग गाउँदा गाउँदै 47 वर्षीय उनलाई अचानक हृदयघात भएको थियो। यो मनलाई अचेल तरी जाउँ भन्ने लगायत गीतका गायक बुद्धले 13 वर्षदेखि मलेसियामै गायन पेशा गर्दै आएका थिए। रेडियो नेपालमा झण्डै 3 दर्जन गीत रेकर्ड गाएका उनको मंगलबार आर्यघाटमा दाह संस्कार गरिएको थियो।
हिजो आज मेरो आफ्नै
श्रोता महानुभाव, यो गीत रहेको थियो गायक बुद्ध थापाले गाउनु भएको। गायक बुद्ध थापाले उनको मंगलबार आर्यघाटमा दाह गरिएको गरियो। सिंह सिराहा गोल बजारका उनका 11 वर्षीय छोरा र पत्नी छन्। उनी निकै मेहनती र मिलनसार थिए। उनीसँग सानैदेखि सहकार्य गरेका संगीतकार आनन्द राईले भनेका जानकारी दिएका छन्। उहाँप्रति हाम्रो पनि साङ्गलाको भोइस अफ साङ्गलाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली।
आदिकवि भानुभक्त आचार्यको 200 जन्म जयन्तीमा अस्ट्रेलियाको उत्तरी सहर डार्विनमा भव्यताको साथ मनाइएको छ। आदिकविको सम्झनामा नेपाली एसोसिएशन अफ नर्दर्न टेरिटोरीले राखेको कविता वाचन कार्यक्रममा आफ्नो रचना पाठ गर्दै कवि कवियत्रीहरू तथा सर्जकहरूले भानुको योगदानको चर्चा गर्दै विभिन्न रचना वाचन गरेका थिए। भानुभक्त आचार्यको पनाटी विनोद भक्त आचार्यको प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा आगन्तुकहरूलाई एनएएनटीका अध्यक्ष नितेश राज पन्तले गर्नुभएको थियो। डार्विन को नेपाली समुदाय को बाक्लो उपस्थित रहेको सो कार्यक्रम में कुसुम मगर को कविता मेरो बा श्याम सुन्दर बंजाड़े को कविता आमा र राजेश्वरी रेग्मी को आचार्य को गजल र गजलले रचना को पुरस्कार जितेको थियो। सो कविता वाचन कार्यक्रम में कमल सिलवाल राजेश पुडाथकी शम्भु कणेल शरद बाटुज भगवती सुवेदी विनोद भक्त आचार्य र बाल कवियत्री इबा कोइरालाले आफ्नो रचना पाठ गर्नुभएको थियो। संस्कृत भाषाको प्रभावबाट नेपाली साहित्यलाई मुक्त गरेर नेपाली भाषाको पहिलो कवि बनेका भानुभक्तको सम्झनामा आयोजित सो कार्यक्रमका संयोजक संचारकर्मी दव्य बासु देव मरठा र कमल सिलवाल हुनुहुन्थ्यो।
प्रहरीले चालकमाथि ज्यादती गरेको भन्ने यातायात मजदूरहरूले आइतबारदेखि यानि आजदेखि अनिश्चितकालीन रूपमा मेची राजमार्ग बन्द गराएका छन्। झापाको बिर्तमठबाट इलामतर्फ आउँदै गरेको मे 1J 346 नम्बरको ट्याक्सीका चालक मिलन विकलाई कोलम्बुको टिकेनीमा प्रहरीले हातपात र गाली गलौज समेत गरेको भन्दै त्यसको विरोधमा यातायात मजदूरहरूले मेची राजमार्गमा यातायात साधन ठप्प पारेका हुन्। उनी सहित अन्य चालकलाई समेत प्रहरीले बिना कारण उठबस गराउन लगाएको यातायात मजदूरहरूको आरोप छ। तर प्रहरीले भने ट्याक्सीले छतमा यात्रु हालेर ल्याएकाले यात्रुलाई तल ओह्रालेर भित्र बस्न अनुरोध गरेको अन्य केही पनि नगरेको जनाएको छ। बन्दका कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन्। इलामबाट पाँच थर ताप्लेजुङ तथा झापातर्फ जाने सवारी साधन नचल्दा यात्रुहरू मर्कामा परेका छन्।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले कहिले पनि मन्त्री नबन्ने घोषणा गर्नुभएको छ। भातृ संगठन मधेसी रक्षा विहीनको संगठन सुदृढीकरण कार्यक्रममा सहभागी हुने जनकपुर गएका महतोले शनिबार सद्भावना पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो उद्घोष गरेका थिए। विगत पाँच पटकसम्म मन्त्री बनिसकेका अध्यक्ष महतोले बाध्यतावश पनि मन्त्री बन्नु परेको तर्क प्रस्तुत गर्दै भनेका थिए। अब पार्टी स्थापित भइसकेको छ, विगतमा पार्टीको अवस्था अहिलेको जस्तो नभएर नै पटक पटक मन्त्री बन्नु परेको थियो, तर अबको अवस्था त्यस्तो छैन। पार्टीले आफ्नो अस्तित्व र पहिचानलाई स्थापित गरिसकेकोले पार्टीका विभिन्न व्यक्तिहरू मन्त्री बन्लान् तर म बन्दिन। पार्टीले निर्णय गरे पनि आफू अब कहिले पनि मन्त्री पद मा नजाने अध्यक्ष महतोले दावी गर्नुभएको थियो। फरक प्रसंग बोल्दै अध्यक्ष महतोले चुनावी प्रक्रियाबाट असन्तुष्ट दलसँग संविधान सभाको निर्वाचनको मिति र वर्तमान सरकारको विषयमा कुनै किसिमको सम्झौता नहुने समेत ठकुवा गरेका थिए।
इराकको राजधानी बागदादमा गराइएको श्रृंखलाबद्ध विस्फोटमा 30 जना मारिएका छन् भने 70 भन्दा बढ़ी घाइते भएका छन्। मुस्लिम धर्मावलम्बीले रोजा खोल्न लागेकै समयमा सिया बाहुलिया क्षेत्रमा विस्फोट गराइएको हो। कराडा बाइया सुर्ता तोपची र जाफरिया जिल्लाको व्यावसायिक क्षेत्रलाई निशाना बनाइएको प्रहरीले जनाएको छ। अप्रेल 2013 अहिलेसम्म इराकमा 2500 व्यक्ति मारिसकिएको राष्ट्रसंघले जनाएको छ। सन् 2008 इराकमा हिंसा बढ़ेको हो। दुई मुस्लिम समुदाय सिया र सुन्नी बीच तितकता बढ्दा पछिल्लो समयमा इराकमा यस्ता विस्फोटका घटना दिन दिनानुदिन जसो भइरहेका छन्। सिया नेतृत्ववाला नूरी मलिकीको सरकारले आफूहरूलाई स्थान नदिएको आरोप उनीहरूले लगाउँदै आएका छन्।
भारतमा 2 महिना अघि एकजना स्विस महिलालाई बलात्कार गर्ने 6 भारतीयलाई जन्म कैदको सजाय सुनाइएको छ। नयाँ दिल्लीको केन्द्रीय अदालतले सो फैसला शनिबार सुनाएको हो। 30 वर्षीय स्विस महिलालाई 6 भारतीय युवाले सामूहिक बलात्कार गरेका थिए। ती सबै 6 जन्म कैदको फैसला सुनाइएको छ। उनीहरूलाई पक्राउ गरी नियन्त्रणमा राखिएको थियो। ती 6 स्विस महिलालाई बलात्कार गरी लुटपाट पनि गरेका थिए। उक्त फैसलापछि सरकारी वकिल राजेन्द्र तिवारीले भने राम्रो फैसला सुनाइएको छ, हामीलाई चित्त बुझेको छ। भारतमा यसअघि पनि एक स्कूले विद्यार्थीलाई सामूहिक बलात्कार गरिएको मुद्दामा अदालतले कड़ा सजाय सुनाएको थियो।
अब अन्त्यमा मौसम सम्बन्धी जानकारी र आजको तापक्रम रहेको थियो 12 डिग्री सेल्सियस र अहिलेको तापक्रम रहेको छ 7 डिग्री सेल्सियस र आज राति रहनेछ 8 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम रहनेछ 14 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 8 डिग्री सेल्सियस। आज राति साउथ अस्ट्रेलियाको सबै भागमा प्राय बादल लागि वर्षा हुने र भोलि पनि सबै भागमा बादल लागि दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 7:17 हुनेछ भने सूर्यास्त ठिक 5:26 हुनेछ।
स्वागत छ कार्यक्रम भोइस अफ सांग्रिलामा र कार्यक्रम साथमा छु म नवीन
र म खगेन्द्र
र विशेष गरी हामी यो कार्यक्रममा धेरैचोटि भन्ने गर्दछौ नेपाली मन र नेपाली तनका कुराकानी बढी गर्ने गर्छौ नेपाली भाषीहरूका कुराकानी गर्ने गर्छौ नेपाली भाषी समुदायमा घटेका विभिन्न घटनाहरूको बारेमा र त्यति मात्र होइन विभिन्न मनोरञ्जनात्मक कुराहरू गर्छौ भने नेपाली चाडबाडका बारेमा पनि कुराकानी गर्छौ अब यसै क्रममा एउटा रोचक प्रस्तुति चाहिँ जोड्न चाहे मैले मोबाइलको इतिहास सम्बन्धी सन् 2012 अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशनको युनियनले जनाए अनुसार विश्वभरि 6 अर्ब मानिसले मोबाइल प्रयोग गरिरहेका छन् धेरै सस्ता र आकर्षक फिचर भएका मोबाइलहरू बजारमा आउन थालेसँगै प्रयोगमा सहजता आएको छ साधारण मोबाइल मात्र होइन स्मार्ट मोबाइल नै धेरै भन्दा धेरै सस्ताका साथ आकर्षण फिचरमा पाउन सकिन्छ अहिले तर तपाईँले बोक्दै आएको मोबाइल भित्रको रहस्यको बारेमा के कति जानकार हुनुहुन्छ या कति रहस्यहरू थाहा पाइसक्नु भएको छ अहिले पनि तपाईँको मोबाइलबाट सुन्दै हुनुहुन्छ होला कसैले रेडियो कसैले खोल्टीमा मोबाइल छ होला र कोही पनि मोबाइलबाट टाढा हुनुभएको छैन होला सबैले मोबाइल प्रयोग गर्नुहुन्छ होला एउटा एसएमएसमा 160 अक्षरसम्म मात्रै किन लेख्न मिल्छ एउटा एसएमएसमा 160 अक्षरसम्म मात्र किन लेख्न मिल्छ सन् 1985 छैन 45 वर्षीय कम्युनिकेशन रिसर्च फ्राइड हेलमले हिल्ली ब्रान्डले एकपटक एसएमएसमा 160 अक्षर मात्रै पठाउने मिल्ने भनेर परिभाषित गरेका थिए उनले टाइपराइटरमा क्रमिक रूपमा एउटा छोटो म्यासेज टाइप गर्दा 160 अक्षरमै टाइप गरिसकेका थिए लस एन्जल्स टाइम्सले जनाए अनुसार प्राविधिक कारण भने 128 अक्षरसम्मलाई मात्र एसएमएस भनिए पनि अरू 32 अक्षर थपे पनि मात्रै प्रयोगकर्ताहरूलाई पूर्ण एसएमएस पठाउन सहज हुन सकिने निष्कर्ष निकाल्दै 160 अक्षर हुनुपर्ने मान्यता अघि बढेको हो एसएमएस सबैभन्दा छोटो तरिकाले म्यासेज प्रदान गर्ने रूपलाई चाहिँ एसएमएस भनिन्छ र सबैभन्दा बढी एसएमएस गर्ने राष्ट्र फिलिपिन्स हो विश्वमा सबैभन्दा बढी एसएमएस पठाउने राष्ट्रको अग्रसूचीमा फिलिपिन्स पर्न आउँछ 1.4 बिलियन टेक्स्ट म्यासेज दैनिकी सेन्ट हुने गरेको विकिपीडियाले जनाएको छ सन् 1990 2000 आइपुग्दा फिलिपिन्सलाई टेक्सट क्यापिटल अफ दि ओल्ड भनेर चिनिन्थ्यो टेक्स्ट म्यासेज निशुल्क थियो हाल भने एउटा टेक्स्ट म्यासेज पठाउन त्यहाँको मुद्रा 1 पिसो लाग्ने गरेको छ विश्वको पहिलो म्युजिक फोन दि साइमिन्स एसएल 45 विश्वको पहिलो म्युजिक एप प्ले हुने मोबाइल सेट हो, म्युजिक प्ले हुने। सन् 2001 यो मोबाइल बजारमा आएको थियो। यो म्युजिक प्ले मोबाइलको 32 MB एक्सपान्डेबल मेमोरी राखिएको थियो। साथै एकपटक म्युजिक प्ले भए पश्चात निरन्तर 5 घण्टासम्म गीत सुन्न सकिन्थ्यो। विश्वको सबैभन्दा महँगो मोबाइल हो। तपाईँले हालै चलाउनु भएको मोबाइल कतिमा किन्नु भएको हो, कति डलरमा किन्नु भएको हो? र नेपालमा नेपाली अनुसार 4,000-5,000 देखि 1,00,000 सम्मको रूपियाँको हारारीसम्म मोबाइल प्रयोग गर्दै हुनुहुन्छ होला, होइन त? नेपालमा हालै लन्च गरिएको महँगो फोन सामसुङ ग्यालेक्सी S4 को मूल्य पनि नेपाली मूल्य 71,900 पर्न जान्छ। र तर विश्वको सबैभन्दा महँगो मोबाइल फोन भने आइफोन 4 डायमन्ड रोज हो। यो मोबाइलमा 100 क्यारेट्सका 500 हिराका टुक्राहरू जडान गरिएको छ। एप्पलको लोगोमा मात्रै 53 हिरा जडान गरिएको छ। सो मोबाइलको मूल्य 78,50,000 अमेरिकी डलर पर्ने हुन्छ। यो विश्वकै सबैभन्दा महँगो मोबाइल हो। र पहिलो चित्र म्यासेज कहिलेबाट शुरू गरिएको हो भन्दा जुन 11 सन् 1957 पहिलो पटक चित्र म्यासेज मोबाइलबाट सेयर गरिएको थियो। फिलिपी कहनले भर्खरै जन्मेको कि छोरीको फोटो एउटा मोबाइलबाट अर्को मोबाइलमा सेन्ड गरेका थिए। उनी फिलिपीले नै क्यामेरा फोनको विकास गरेका हुन् भनेर विकिपीडियामा उल्लेख छ। सबैभन्दा बढी बिक्री भएको मोबाइल नोकिया 1100 मोडलको सेट विश्वमा सबैभन्दा बढी बिक्री भएको छ। सस्तो र दह्रो सेट भएको कारण विश्वमा सबैभन्दा बढी बिक्री भएको नोकियाको सो सेट बिक्रीलाई क्रान्ति नै मान्नुपर्छ, किनभने 250 मिलियन भन्दा बढी यो सेट बिक्री भइसकेको विकिपीडियाले जनाएको छ। यो त भयो मोबाइल सम्बन्धी रोचक तथा इतिहासको जानकारी।
श्रोता अहिले सुन्नुभयो नवीनजीबाट जुन विज्ञान सम्बन्धी कार्यक्रम मोबाइल सम्बन्धी प्रसंग जोड्दै हुनुहुन्छ। र यति जोड्दै हामी 2 घण्टा बितेको पत्तै भएन यहाँहरू माझ। र आज 2 घण्टाका हामीले अवधिमा के कार्यक्रम प्रस्तुत गर्यौं, यहाँहरूको सल्लाह सुझाव हामीले ठूलो अपेक्षा गरेका छौं, ताकि फेसबुक पेज साङ्गीलाका आवाजहरूमा यानिकि इमेल एड्रेस radio.nepali@gmail.com पनि यहाँहरूले पनि पठाएर सल्लाह सुझाव दिनु भई रेडियोको कार्यक्रमलाई शोभा बढाइदिनु हुन हामी यहाँहरूमा अनुरोध गर्दछौ।
अवश्य पनि बगेको खोलाले पर्खिँदैन, होइन, बगेको खोला पर्खिँदैन, समयले हामीलाई पर्खिँदैन, यस्तै केही थियो। र अवश्य पनि समयले नेटो काटिसकेको छ। अब हामी यहाँ माझबाट छुट्टिने बेला आइसकेको छ। अर्को हप्ता यही समय अवश्य पनि हामी भेटघाट गर्नेछौ र भलाकुसारी गर्ने बाचा गर्दै म कार्यक्रम प्रस्तुत नवीन
र म खगेन्द्र
विदा हुन्छौ। यहाँको समय शुभ
रहोस् र साथी सञ्जयजीको पुनः हामी स्वास्थ्य लाभको शीघ्र स्वास्थ्य लाभको हामी कामना गर्छौ
अवश्य पनि।
हजुर श्रोताहरूमा यो गीत छोड्दै आज हामी स्टुडियोबाट विदा हुन्छौ। नमस्ते, शुभरात्री।
Tasbeer ta aakhein